यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण आगामी चैत 12 गते दिउँसो 2 बजे गर्ने गरी संघीय संसद सचिवालयले शपथको मिति र समय तोकेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसदको शपथ ग्रहण अघि ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपति समक्ष शपथ गराइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य नवनिर्वाचित सदस्यलाई शपथ गराउने कानूनी व्यवस्था रहेको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 6 वटा राजनैतिक दललाई संसदीय दलको कार्यले उपलब्ध पनि गराएको छ। सचिवालयका प्रवक्ता गिरीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी कार्यले व्यवस्थापन गरिएको बताउनुभयो। उहाँका अनुसार ठूलो दलका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रयोग गर्दै आएको कार्यले उपलब्ध गराइएको छ। सचिवालयले 6 वटा दलका प्रतिनिधिसँग हिजो शपथ ग्रहण कार्यले व्यवस्थापन र सांसदका लागि सञ्चालन गरिने अभिमुखीकरण कार्यक्रमका विषयमा छलफल गरेको छ। छलफलका क्रममा दलका प्रतिनिधिहरूले सांसदका लागि प्रदान गरिने अभिमुखीकरण सैद्धान्तिक भन्दा व्यावहारिक पक्षमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएबाट निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास वृद्धि भई लोकतन्त्र अझै मजबूत भएको बताउनुभयो। राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन वचन र कर्मले अहोरात्र लागिपरि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गर्नुहुँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग कर्मचारी सहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो। सरकार गठनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताबीच हिजो छलफल भएको छ। पार्टी उपसभापति सोडिम वाग्लेका अनुसार सरकार गठनका विषयमा छलफल भएको हो। छलफलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डोलप्रसाद अर्याल र सोडिम वाग्ले सहभागी हुनुहुन्थ्यो। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपाले एकल बहुमत ल्याएको छ। दुई तिहाई बहुमतका लागि 2 सीट नपुगेको रासोपाले एकल सरकार बनाउँदैछ। रासोपाले प्रत्यक्षतर्फ 125 र समानुपातिकतर्फ 57 गरी 182 सीट पाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनौती र अन्यलका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गरिएको बताउनु भएको छ। निर्वाचन आयोगले हिजो समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै निर्वाचन गर्न सम्भव भएको र त्यसका लागि सबै राजनैतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तित्वबाट सहयोग प्राप्त भएको बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यसपटक करिब 10 लाख युवा मतदाताले पहिलो पटक उत्साहपूर्ण रूपमा मतदान गरेको पनि बताउनुभयो। यसपटकको निर्वाचनमा कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गराउनु नपरेकाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वका 10 वटा देशका निर्वाचन आयोग मध्ये नेपाल पनि पर्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। हिजो कर्णालीमा पुगी निर्वाचनमा सहयोग पुर्याउने सबैलाई उहाँले धन्यवाद दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्की हिजो बिहान मोगुको रारा पुग्नु भएको थियो। उहाँले त्यहाँ जिल्ला स्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुभयो। सो क्रममा उहाँले सीमित स्रोत साधन र कठिन भूगोलका बावजूद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गर्नुभयो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश गरेको छ। अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि शुरू भएको सुनवाईपछि हिजो उक्त आदेश गरेको हो। आदेशमा महान्यायाधिवक्ताको लिखित जवाब साथ पेश भएको नदेखिँदा सो त्रुटि सच्याइएको भनिएको गत माघ 2 गतेको टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण भए सो समेत प्रत्यर्थी माननीय अधिवक्ताको कार्यालयबाट झिकाई यस अदालतबाट फागुन 27 गते भएको आदेश बमोजिम हुने गरी सहित 9 गते हेर्न नमिल्ने न्यायाधीश रहित इजलास समक्ष मुद्दा समेत साथै राखी नियमअनुसार गर्नु भनिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले राजीनामा दिनुभएको छ। उहाँले हिजो पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ। गत माघ 1 गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा थापा सर्वसम्मत निर्वाचित हुनुभएको थियो। कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आजका लागि बोलाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका प्रवक्ता ज्ञानबहादुर साईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको हिजो बसेको बैठकले साईलाई दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिनुभयो। यस्तै बैठकले पार्टीको प्रमुख सचेतकमा खुशबू ओलीलाई चयन गरेको महामन्त्री गुरूङले बताउनुभयो। राप्रपाले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ 1 तथा समानुपातिकतर्फ 4 सीट गरी कुल 5 सीट प्राप्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले विश्वमा बढ़दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करूणा अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताउनु भएको छ। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शुरू भएको तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सवमा मन्त्री सिन्हाले विश्व शान्तिका लागि लुम्बिनीले पुनः एकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। मन्त्री सिन्हाले नेपाल आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा आफ्नो पहिचानलाई अझै सुदृढ़ बनाउँदै विश्व समुदायसँग सहकार्य गर्न चाहेको बताउनुभयो। लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यार्का लामाले बुद्धको शिक्षालाई केवल विश्वास नभई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औन्याउनुभयो। नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले वर्तमान अन्तर्राष्ट्रिय परिवेश झन जटिल र अस्थिर बन्दै गइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको उल्लेख गर्नुभयो। नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 28,900 अमेरिकी डलर सहित 3 नेपाली नागरिकलाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका 1 45 वर्षीय अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका 6 38 वर्षीय संगीता लामा तथा सिन्धुपाल्चोक लिसंख पाखर गाउँपालिका 7 47 वर्षीय विनोद लामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। चाइना साउथवेनको उडानद्वारा काठमाडौँबाट चीनको ग्वांगझाउ जान लागेका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी एवं ब्यागेज स्क्रीनिङ गर्ने क्रममा अमेरिकी डलरहरू बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान एवं कानूनी कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरियर भवन पुलचोक बुझाइएको प्रवक्ता सिलवालले बताउनुभयो। कम्बोडियामा अनलाइन ठगी लगायत गैर कानूनी काममा लगाइएका र बिना भिसा बसिरहेका 20 नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्ड स्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरूलाई स्वदेश फर्काइएको हो। विभिन्न व्यक्तिको प्रलोभनमा परि विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैर कानूनी काममा समेत लगाइएको पाइएको दूतावासले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदसहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकूल हुने गरी बिना प्रतिस्पर्धा 15,05,000 रूपियाँको सम्झौता गरी कानूनले तोकेको सीमाभन्दा बढ़ी 58% पेशकी रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। र जल तथा मौसम विज्ञान विभागले आगामी 3 कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ। साथै दाङ नेपालगंज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हावाहुरी चल्ने पनि विभागले जनाएको छ। विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा 119 किलोमिटर प्रति घण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको र हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत र संचार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको समेत जनाएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा हावाहुरीका कारण हिमपातको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। जल तथा मौसम विज्ञान विभागले मौसम सम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।